यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। रासोपाको पहिलो महाधिवेशनबाट सभापतिमा रवि लामिछाने सर्वसम्मत निर्वाचित, अन्य पदहरूमा आज मतदान हुँदै। सामाजिक लोकतन्त्र रासोपाको वैचारिक दृष्टिकोण, संविधान संशोधन मार्फत स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारी सहितको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा रासोपा। देशका 11 जिल्लाका 82 स्थानमा बर्ड फ्लू संक्रमण, अत्याधिक गर्मीका कारण नेपालगंजका विद्यालय 3 दिन बन्द। श्रीलंकामा डेंगी नियन्त्रणका लागि सेना परिचालन र विश्वकप फुटबलमा गैराती र आज बिहान सम्पन्न खेलमा पोर्चुगल र क्रोएसिया विजयी, इंग्ल्याण्ड र घाना बीचको खेल बराबरीमा टुंगियो।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ। चितवनमा जारी प्रथम महाधिवेशनमा सभापति पदका लागि लामिछानेको मात्रै उम्मेद्वारी परेपछि उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गरिएको रासोपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिनुभयो। उहाँका अनुसार गैराती उम्मेद्वारी दर्ता भई आज बिहान 8 बजेदेखि मतदान शुरू हुने तालिका छ। 4500 भन्दा बढ़ी मतदातालाई मतदान गर्न 8 घण्टा लाग्ने अनुमान गरिएको छ। मतदानमा विद्युतीय उपकरण उपयोग हुनेछ। महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रासोपाको आफ्नै एपबाट मतदान गर्ने व्यवस्था गरिँदैछ। 80 विद्युतीय उपकरणबाट मतदानको तयारी भएको छ। यसअघि हिजो भएको बन्द सत्रलाई सम्बोधन गर्नुहुँदै सभापति रवि लामिछानेले पार्टीभित्र गुट उपगुट नबनाउन निर्देशन दिनुभएको छ। सभापति लामिछानेले महाधिवेशनमा आफ्नो विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। सभापति लामिछानेले नेतृत्व चयनका लागि कसैलाई पनि उम्मेद्वारी दिनबाट वञ्चित नगराइने स्पष्ट पार्नुभयो। उहाँले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेद्वार बन्न नदिने भन्ने हल्ला निराधार रहेको बताउनुभयो। उहाँले बिना विवाद स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न आह्वान गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीको वैचारिक दृष्टिकोण सामाजिक लोकतन्त्र भएको स्पष्ट पार्नु भएको छ। चितवनको भरतपुरमा जारी पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा हिजो राजनैतिक प्रस्ताव प्रस्तुत गर्नुहुँदै सामाजिक लोकतन्त्रको आलोकमा नागरिक स्वतन्त्रता, समृद्धि, सुशासन र सामाजिक न्याय सुनिश्चित गरिने बताउनु भएको छ। पार्टीको आर्थिक दृष्टिकोण सामाजिक न्याय सहितको लोकतान्त्रिक समृद्धि र परराष्ट्र नीति, विकास, कूटनीति र वैश्विक मञ्चमा जीवन्त उपस्थिति हुने उल्लेख छ। रासोपाले संविधान संशोधन मार्फत स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारी सहितको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा आफूलाई उभ्याएको छ। रासोपाले अहिलेको अत्यन्त महँगो निर्वाचन प्रणालीको सट्टा सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने पूर्ण समानुपातिक निर्वाचन प्रणालीको वकालत गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढीकरण गर्दै नेपालको संविधान 2072 महत्वपूर्ण संशोधन गर्ने प्रस्ताव गरेको छ। चितवनको भरतपुरमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा हिजो अर्थ राजनैतिक प्रस्ताव प्रस्तुत गर्नुहुँदै उपसभापति एवं अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पार्टीको संख्या र सामर्थ्य पुगेका दिन संविधान परिमार्जन गरिने बताउनुभयो। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद मन्त्री नबन्ने प्रणाली, दलविहीन स्थानीय तह एवं 753 को संख्यामा एक तिहाई कटौती, प्रदेशसभा खारेज सहित संघीयताको पुनर्संरचना, न्याय परिषद लगायत अन्य संवैधानिक अंगको अमूल सुधार, मान्यता प्राप्त राजनैतिक दलको पारदर्शी कोषभरण जस्ता शासकीय सुधारका एजेण्डा रासोपाले बहसका लागि प्रवेश गराइसकेको डाक्टर वाग्लेद्वारा प्रस्तुत प्रस्तावमा भनिएको छ। जवाफदेही पूर्ण असल शासनको विधिमा बाँधिएर समुन्नतिको यात्रा तय गर्ने उद्घोष गर्दै रासोपाले शासकीय शक्तिको संग्रह र उपयोग गर्न आवधिक निर्वाचनबाट संसद र सरकार बनाउने तथा विधिको शासन मार्फत शासकीय शक्तिको सीमा तोक्ने उल्लेख गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी संविधानले निर्दिष्ट गरेको मार्ग र विधि सम्बद्ध ढंगले अगाडि बढ़ने पार्टीका शीर्ष नेताहरूले बताउनु भएको छ। लोकतान्त्रिक विधिलाई व्यवहारिकता दिने गरी हरेक चुनौती चिर्न रासोपा सक्षम रहेको सन्देश पार्टीको चितवनमा जारी प्रथम महाधिवेशनले दिनेमा प्रतिनिधिहरू विश्वस्त देखिन्छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थल भरतपुरबाट संवाददाता विमल गेवालीको रिपोर्ट।
दुईवटा निर्वाचनमा सहभागी बनिसकेपछि पहिलो महाधिवेशन गर्ने राजनैतिक पार्टी इतिहासमा दुर्लभ भेटिन्छन्। नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी त्यस्तै एउटा चमत्कारिक राजनैतिक शक्ति बनेर उदाएको छ। असार 7 गतेदेखि शुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम चितवन महाधिवेशन 3 दिनका लागि निर्धारण गरिए पनि प्रतिनिधिहरूको संख्या र सहभागिता बेलैमा यकिन गर्न नसक्दा एक दिन पर धकलिएको अवस्थामा छ। धेरैले चासोपूर्वक हेरिरहेको यो महाधिवेशनको व्यवस्थापन र सञ्चालनमा किन जटिलता आयो भनेर मैले पार्टीका पूर्व सांसद एवं गुनासो व्यवस्थापन विभागका प्रमुख डाक्टर चन्दा कार्की भण्डारीलाई सोधेको थिएँ।
हाम्रो फेरि यो 4 वर्षको इतिहासमा पनि धेरै परिवर्तनहरू धेरै गर्नहरू आउँदै आउँदै हामी यहाँ पुगेको, जनताले विश्वास गरेको, त्यसमा एउटा सबभन्दा ठूलो कुरो यो समायोजनको कुरा पनि छ। त्यसकारण यो आजको हाम्रो आवश्यकता हो र राम्रो नियतले गरेको हो।
सुशासनको नारालाई जोरदार रूपमा उठाउँदै छोटो समयमा देशको ठूलो राजनीतिक शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी सामु अनेक प्रश्नहरू छन्। मध्ये धेरैले सैद्धान्तिक पक्षमाथि आशंका गर्छन्। तपाईँहरूको राजनीतिक दर्शन सम्बन्धमा उठ्ने प्रश्नलाई यो महाधिवेशनले प्रष्ट पार्ला त भन्ने जिज्ञासामा पार्टीका एकजना नेता गणेश पराजुले,
राजनीतिक दल कि बौद्धि भनिएको समूहहरूले विचार छैन भनेर भन्दै गर्दा आज यो ऐतिहासिक महाधिवेशन मार्फत सदस्य सभापतिज्यूको राजनीतिक प्रतिवेदनले पनि स्पष्ट पार्नेछ, विधानले स्पष्ट पार्नेछ। हामीले गत निर्वाचनमा सार्वजनिक गरेका 100 बुदाका बाचापत्रले 5 करार बुदामा भए करारनामाले सरकारले अहिले जुन 100 बुदा
उद्घाटन सत्रका बेला शीर्ष नेतृत्वले आफ्नो पार्टी संविधानले निर्दिष्ट गरेको मार्गबाट दायाँ बायाँ नगरी विधिसम्मत ढंगबाट अघि बढ़ने प्रस्तुति दिएको सन्दर्भमा लोकतान्त्रिक विधिलाई व्यावहारिकता दिन हरेक चुनौती चिर्न सक्षम रहेको सन्देश यो महाधिवेशन मार्फत दिन खोजिएको जिकिर गर्नुहुन्छ पार्टीका सहमहामन्त्री विपिन आचार्य।
लङ जर्नी भएको कारणले हिजोभन्दा आजभन्दा भोलि क्लारिटी हुने स्वाभाविक प्रक्रिया पनि हो। पार्टीको विधानमा आउने क्लारिटीका कुराहरू होला, अथवा पार्टीको वैचारिक मूल्य मान्यताका कुराहरू होला, पार्टी कसरी सञ्चालन गर्नुपर्छ, पार्टीको आधार स्तम्भहरू के हुन्छ, कस्तो विधिमा चाहिँ यो पार्टी चल्न चाहन्छ।
लामो राजनीतिक संघर्ष र बलिदानको इतिहास बोकेका राजनीतिक दलहरूको शासन शैलीको कट्टर विरोध गर्दै सुशासनको पक्षपाती बनेर छोटो समयमा ठूलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी समक्ष एकल सत्ताको सहज संसदीय संख्या जति सजिलो छ त्यत्तिकै गाह्रो प्राप्त जनसमर्थन जोगाउनुमा पनि छ। पहिलो महाधिवेशनको सुरक्षित अवतरणले दिने सन्देश अब छिट्टै छर्लङ्ग हुनेछ। विमल गेवाली, रेडियो नेपाल, भरतपुर।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार बनाउने अंक गणित भन्दा जनताको मन जित्ने राजनीतिलाई कांग्रेसले प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। झापाको बिर्तामोड़मा हिजो आयोजित कांग्रेसको जिल्ला स्तरीय कार्यकर्ता भेटघाटमा सभापति थापाले स्पष्ट राजनीतिक आधार बिना अन्य दलसँग गठबन्धन गर्ने, पुनः त्यही गठबन्धन तोड्ने प्रवृत्ति, सीमित नेताहरूको प्रधानमन्त्री बन्ने आकांक्षा तथा सत्ता भागबण्डाको राजनीतिले कांग्रेसको छवि कमजोर बनाएको बताउनुभयो। सभापति थापाले देशका समस्या बुझेर समाधान गर्न सक्ने क्षमता अझै पनि कांग्रेससँग रहेको दावी गर्नुभयो। जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसून प्रवेश भए पनि तराईमा तातो लहरको जोखिम कायमै रहने जनाउदिएको छ। लुम्बिनी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहे पनि तराईका एक दुई स्थानमा तातो लहर हिटवेभको जोखिम कायमै रहेको भन्दै विभागले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि तातो लहर चल्न सक्ने जनाएको छ। अत्याधिक गर्मी बढ़ेपछि नेपालगंज उपमहानगरपालिकाले आजदेखि लागू हुने गरी तीन दिन विद्यालय बन्द गरेको छ। यसअघि पनि उपमहानगरले सूचना जारी गर्दै गर्मीका कारण विद्यालय बन्द गरेको थियो। गर्मीले विद्यार्थीलाई विद्यालय आवत जावत गर्न कठिनाई भई स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई ध्यान दिँदै आज भोलि र पर्सि विद्यालय बन्द गरिने भएको छ। चरा तथा पंक्षीहरूमा लाग्ने अति संक्रामक भाइरल रोग बर्ड फ्लू अहिलेसम्म 11 जिल्लाका 82 स्थानमा देखिएको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार गत चैत्र 4 गते मोरङ जिल्लामा देखिएको बर्ड फ्लू अहिलेसम्म 11 जिल्लाका 82 ठाउँमा फैलिएको छ। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लू देखिएको छ। हालसम्म बर्ड फ्लूबाट प्रभावित भएका 569,858 पंक्षी र सो क्रममा 989,313 अण्डा र 195,485 किलो दाना नष्ट गरिएको छ। कोशी प्रदेशमा एक महिनासम्म रोग नियन्त्रणका लागि पंक्षीको ओसार पसारमा रोक लगाइएकोमा हाल रोग नियन्त्रणमा आएपछि सोलाई खुकुलो बनाइएको डाक्टर दाहालले बताउनुभयो। पशु क्वारेन्टाइन कार्यालयमा बर्ड फ्लू रोग सर्न उच्च सतर्कतामा रही गस्ती परिचालन गरी अवैध रूपमा पैठारी गरिएका शंकास्पद पंक्षीहरू नष्ट गरिएको थियो। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासीमा रोग नियन्त्रणमा आइसकेको छ। काठमाडौँ उपत्यका 3 जिल्ला र काभ्रेका केही स्थानमा बर्ड फ्लू रोगको प्रकोप देखिएको छ। उपत्यकामा विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेल सिन्हाले लोकतन्त्रमा जनता केन्द्रमा हुने भएकाले जनता खुशी हुने गरी काम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। जिल्ला हुलाक कार्यालय चितवनको हिजो निरीक्षणपछि मन्त्री तिमेल सिन्हाले जनता खुशी भएपछि मात्रै संस्थाप्रतिको विश्वास बढ़ने बताउनुभयो। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश जारीपछि शिक्षा तथा खेलकुद मन्त्रालय मार्फतका निकायहरूका पदाधिकारी नियुक्तिका सम्बन्धमा मन्त्रालयसँग छलफल गरेको छ। समितिको हिजो बसेको बैठकमा मन्त्रालयका सचिव चुडामणि पौडेलले विभिन्न विश्वविद्यालयहरू आयोग परिषद तथा बोर्डमा पदाधिकारी नियुक्ति प्रक्रियाका लागि तीव्र रूपमा काम रहेको जानकारी गराउनुभयो। सचिव पौडेलले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि हाल अन्तर्वार्ता भइरहेको, चिकित्सा शिक्षा आयोगका लागि मन्त्रालयले सबै छनौट प्रक्रिया पूरा गरेर नियुक्तिका लागि मन्त्री परिषदमा सिफारिश गरेको र संस्कृत विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय लगायतका लागि पनि छनौट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार असार महिनाभित्रै अध्यादेशले पदमुक्त गरेका मन्त्रालय अन्तर्गतका सबै निकाय पदाधिकारी नियुक्ति भइसक्ने छन्। वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव वन्यजन्तु द्वन्द प्रभावित परिवारका विद्यार्थीलाई हिजो छात्रवृत्ति प्रदान गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले निकुञ्ज कार्यालयमा आयोजित कार्यक्रममा प्रभावित परिवारका छात्र छात्रालाई जनै 10,000 रूपियाँका दरले छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभयो। गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा, रोजगारी लगायतका कारण मानिसहरू पछिल्लो समय गाउँबाट शहर बसाई सर्दा गाउँहरू खाली हुँदै गइरहेका छन्। उच्च बसाई सराईका कारण सुदूरपश्चिमका पहाड़ी क्षेत्रहरू खाली हुँदै जाने र रोजगारीको सिलसिलामा युवाहरू विदेश पलायन हुँदा स्थानीय तहहरूलाई नीति तथा कार्यक्रम र बजेटमा समेत घट्दो जनसंख्या चुनौती बनेको छ। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको रिपोर्ट।
सुदूरपश्चिमका पहाड़ी क्षेत्रहरू दैनिक खाली हुँदै गइरहेका छन्। बढ्दो उच्च बसाई सराईका कारण वर्षेनी जनसंख्या घट्दो क्रममा छ। अहिले स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन थालेका छन्। तर घट्दो जनसंख्या भने निकै नै चुनौतीको विषय बनिरहेको छ। स्थानीय टीका कैनी,
कोही वैदेशिक रोजगारमा बम्बई छन्, कोही मद्रास छन्, कोही बेङ्गलोर छन्, तराई जाने पनि ठूलो चाप छ। गाउँमा मान्छे मर्यो भनेपछि पनि मालामा हुने परिस्थिति छैन।
भएको जनसंख्या र जनशक्तिलाई रोक्न स्थानीय तहहरूले विभिन्न नीति तथा कार्य योजना महिना ल्याएको भए पनि अपेक्षित रूपमा बढ्दो बसाई सराईलाई रोक्न निकै नै चुनौती छ। वैदेशिक रोजगार प्रतिको बढ्दो आकर्षण, सेवा सुविधाहरूको अभाव तथा स्वरोजगार, शिक्षा, स्वास्थ्य सेवा गुणस्तरीय नहुँदा पहाड़ छोड्दै तराई तथा शहर बजारतिर बसाई सराई भइरहेको बताउनुहुन्छ नवदुर्गा गाउँपालिका वडा नम्बर दुईका अध्यक्ष दिलबहादुर विष्ट।
खेतीको जमिनहरू पुरा बाँझो, गाउँ बस्तीहरू पनि ठुल्ठुला घरहरू छ, सबै बाँझो देखिने अवस्था छ। एउटा गाउँमा दुई चार परिवारहरू मात्रै देखिने गरेको र राम्रो शिक्षा पाउने भन्ने लय लयका कारणले पनि गाउँबाट माइग्रेसन भएर शहरतिर जाने क्रम चाहिँ बढ्दो छ।
अहिले प्राय जसो गाउँहरूमा पुरूषहरू पलायन हुँदा महिला र ससाना बालबालिका मात्र गाउँमा भेटिने हुँदा योजनाको काममा समेत पुरूषहरू खोज्न मुस्किल हुने गरेको धनादेवी राउतको अनुभव छ।
कुनै योजनाको काम गर्दा पनि अहिले पुरुष एउटा सदस्यमा बस्नलाई पनि खोज्न पनि धौधौ भइरहेछ भने मलामी पनि महिला जानुपर्ने या मान्छे नपुगेर पुरा गाडीको खर्च तिर्नुपर्ने अवस्था छ। अहिले जम्मै खेत बजार बसिसके।
स्थानीय तहहरूले कृषि शिक्षा लगायतका क्षेत्रमा योजना ल्याएको भए पनि बढ्दो बसाई सराई रोक्न भने निकै नै चुनौती छ। डडेलधुराको गन्यापधुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 अन्य पालिकाबाट बसाई सरी आउनेहरूलाई जग्गा खरिद तथा घर निर्माणका लागि सहुलियत कार्यक्रम ल्याएको छ। गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्र बहादुर कार्की,
हामीले उहाँहरूलाई घर बनाउँदाखेरि पनि 50,000 भन्दा माथिको हामीले कानून बनाउँदैछौँ, उहाँहरूलाई थप इन्सेन्टिभ दिएर।
यसरी संघ सरकार, सुदूरपश्चिम प्रदेश सरकार तथा स्थानीय सरकारको ठोस योजना नहुँदा जनशक्ति पलायन ठूलो समस्याका रूपमा रहने देखिन्छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
पोखरा महानगरपालिकाले बस पार्क क्षेत्रका 520 संरचना हटाएको छ। यही असार 4 गतेदेखि बस पार्क भित्रका व्यापारिक कम्प्लेक्स र सटरहरूमा डोजर चलाएको महानगरले हालसम्म बासतोला कम्प्लेक्सका 320 र अन्य 200 सटर कवलहरू खाली गरेको हो। हाल त्यस स्थानलाई सम्याउने काम भइरहेको र थप कार्यलाई निरन्तरता दिइएको पोखरा नौका वडा अध्यक्ष दिपेन्द्र मर्सानीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। श्रीलंकामा डेंगू संक्रमणमा वृद्धि भएपछि नियन्त्रणका लागि सेना परिचालन गरिएको श्रीलंकाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार अस्पतालहरूमा दैनिक 1,000 भन्दा बढ़ी बिरामीहरू डेंगू संक्रमणका कारण अस्पताल भर्ना हुने गरेका छन्। श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिशा नायकेको कार्यालयले श्रीलंका सेना, नौसेना र वायुसेनाका अधिकारीहरू लामखुट्टे प्रजनन स्थलहरू पहिचान गरी नष्ट गर्न विशेष युनिटमा सक्रिय रूपमा सहभागी हुने बताएको छ। डेंगूले उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेशी दुख्ने र बिरामी गम्भीर अवस्थामा पुगेपछि रक्तस्राप निम्त्याई मृत्यु समेत हुने गरेको छ। यस वर्ष लगभग डेंगूका 50,000 केसहरू रिपोर्ट गरिएकोमा 29 मृत्यु भएको छ। यसअघि सन् 2017 186,000 जनामा डेंगू संक्रमण पुष्टि गरिएकोमा 440 मृत्यु भएको थियो। युरोपभर फैलिएको असाधारण गर्मी लहरका कारण जनजीवन, ऊर्जा प्रणाली र स्वास्थ्य क्षेत्रमा गम्भीर असर देखिन थालेको छ। वैज्ञानिकहरूले यो अवस्थालाई जलवायु परिवर्तनको स्पष्ट संकेत भन्दै यस्ता गर्मीका छालहरू अझ बारम्बार लामो र तीव्र हुने चेतावनी दिएका छन्। फ्रान्समा गर्मीका कारण डुबेर मृत्यु हुने घटनामा वृद्धि भएको छ। फ्रान्सका खेलकुद तथा युवा मन्त्रीका अनुसार एक हप्तामा करिब 20 डुबेर मृत्यु भएको छ र नागरिकहरूलाई पानीका निकायमा सावधानी अपनाउन आग्रह गरिएको छ। यसअघि सुरक्षा निकायले कम्तीमा 13 मृत्यु भएको पुष्टि गरेको थियो। अत्याधिक तापक्रमका कारण फ्रान्स सरकारले संकट व्यवस्थापन बैठक समेत आयोजना गरेको छ। बेल्जियममा मौसम विभागले आगामी दिनहरूमा अहिलेसम्मकै उच्च तापक्रम पुग्ने चेतावनी दिएको छ। केही विद्यालयले कक्षाहरू छोट्याएका छन् भने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। जर्मनीमा गर्मीका कारण पौडी दुर्घटनामा वृद्धि हुँदा सप्ताहन्तमा 5 मृत्यु भएको छ। साथै फ्रान्कफर्ट विमानस्थल लामो समय विमानमा रोकिएका यात्रुहरूलाई स्वास्थ्य समस्या देखिएको छ। बेलायतमा पनि उच्च स्तरको गर्मी चेतावनी जारी गरिएको र त्यहाँ केही क्षेत्रमा तापक्रम 40°C पुग्ने अनुमान गरिएको छ। मौसम विभागले जून महिनाकै रेकर्ड तोडिन सक्ने चेतावनी दिएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
पछिल्लो समय नेपालको सम्पत्ति शुद्धिकरणको अवस्था प्रगतितर्फ उन्मुख भएको देखिएको छ। फ्रान्सको पेरिसमा यही जून 15-19 सम्पन्न प्लेनरी बैठकले नेपालले सम्पन्न गर्नुपर्ने 15-16 कार्य मध्ये 3 कार्य सम्पन्न गरिसकेको र अन्यलाई पनि छिटै सम्पन्न गर्न निर्देशन दिएको छ। फाइनेन्सियल एक्सन टास्क फोर्स FATF प्लेनरी बैठकले विश्वभरका मुलुकहरूको सम्पत्ति शुद्धिकरणको जनवरीदेखि अप्रेल 2026 समीक्षा गर्दै नेपालले प्रगति गरेका विषयहरूलाई हटाउँदै बाँकी रहेका विषयहरूमा सुधारको काम अघि बढ़ाउन भनेको छ। नेपालले यही गतिमा काम गरेमा नेपाल आगामी 1 अवधिमा ग्रे लिस्टबाट बाहिर निस्कन सक्ने अवस्था रहेको अर्थ मन्त्रालयले जनाएको छ। त्यसका लागि नेपालले मुख्य रूपमा आर्थिक अपराधका हिसाबले उच्च जोखिममा केन्द्रित भएर थप कार्य गर्नुपर्ने FATF प्लेनरी बैठकले औल्याएको अर्थ मन्त्रालयको सम्पत्ति शुद्धिकरण विषय हेर्ने सहसचिव डाक्टर हरिप्रसाद नेपालले जानकारी दिनुभयो। उहाँले विगत 10 महिनामा नेपालको प्रगति महत्वपूर्ण भएकोले नेपालले सम्पादन गर्नुपर्ने मध्ये सम्पन्न भइसकेका कार्यहरू सूचीबाट हटाएको जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ़ाइने बताउनु भएको छ। चितवन उद्योग संघले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले औद्योगिक क्षेत्र सञ्चालन गर्ने विषयमा पहल भइरहेको र छिटै त्यसलाई अगाडि बढ़ाउने उल्लेख गर्नुभयो। सरकारले उद्योगिक व्यवसायलाई लगानी गर्ने र रोजगारी सृजना गर्ने काममा लाग्न प्रेरित गर्ने समेत उहाँले उल्लेख गर्नुभयो। नियम उल्लंघन गर्ने उद्योगहरूको विद्युत लाइन काटिएको र प्रक्रियामा आई सञ्चालन भएका उद्योगहरूलाई छुटसहित सहयोग गरिएको मन्त्री यादवले बताउनुभयो। कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष गोपाल प्रसाद गैरेले संघका परियोजनाहरूको बारेमा जानकारी गराउँदै शक्तिखोर औद्योगिक क्षेत्रको सञ्चालन गर्ने विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। स्पेनी व्यवसायी तथा लगानीकर्ताहरूलाई नेपालमा लगानी विस्तार गर्न र द्विपक्षीय व्यापार विस्तार गर्न आग्रह गरिएको छ। स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित नेपाल स्पेन बिजनेस फोरम 2026 स्पेनका लगानीकर्ता तथा व्यवसायीहरूले नेपाल सरकार तथा निजी क्षेत्रबीच सहकार्यको अभिवृद्धि गर्नुपर्नेमा जोड़ दिनुभएको छ। म्याड्रिड स्थित नेपाली दूतावासद्वारा आयोजित फोरम बैठकमा स्पेनका लगानीकर्ता तथा व्यवसाय र नेपालका सरकारी तथा निजी क्षेत्र बीचको दूरी घटाई व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा जोड़ दिइएको छ। कार्यक्रममा स्पेनका लागि नेपाली कार्यवाहक राजदूत पूरक अधिकारीले नेपाल र स्पेन बीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा सहकार्यका उच्च सम्भावना भएका क्षेत्रहरूमा साझेदारी विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। कार्यक्रममा स्पेन उद्योग वाणिज्य मण्डलका अन्तर्राष्ट्रिय सम्बन्ध उपनिर्देशक लुइस रेड्रिक बेजले स्पेनको गहना तथा फेसन उद्योगको गतिशीलता बारे जानकारी गराउँदै स्पेनी उपभोक्ताहरू विशिष्ट अन्तर्राष्ट्रिय उत्पादन प्रति आकर्षित हुँदै गएको उल्लेख गर्नुभयो। मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्से करिब 4 महिना यताकै न्यूनतम बिन्दुमा झरेको छ। यस्तै नेप्से परिसूचक 26.16 अंकले घटेर कारोबार भएको छ। मंगलबारको कारोबार पछि नेप्से परिसूचक 2674 अंकमा झरेको छ। यो अंक फागुन 17 यताकै न्यून अंक हो। अघिल्ला दिनहरूमा प्राय एकल अंकमा घटबड भइरहेको बजार परिसूचक मंगलबार भने 2 अंकले घटेको हो। यस दिन बजारको परिसूचकका अतिरिक्त कारोबार रकम पनि घटेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत गैराती भएको खेलमा पोर्चुगल विजयी भएको छ। समूह के अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्बेकिस्तानलाई 5-0 गोल अन्तरले पराजित गरेको हो। जीतसँगै पोर्चुगल समूह के को अंक तालिकामा 4 अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। गैराती नै भएको अर्को खेलमा इंग्ल्याण्ड र घानाबीचको खेल बराबरीमा टुंगिएको छ। समूह एल अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्। साथै आज बिहान भएको खेलमा पानामालाई 4-0 गोल अन्तरले पराजित गर्दै क्रोएसिया विजयी भएको छ। आज बिहान 7:45 कोलम्बिया र कंगो बीच खेल हुनेछ। अब मौसम सम्बन्धी जानकारी। आज देशका कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका थोरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.3 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:03 भयो भने सूर्यास्त भरे साँझ 7:10 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। रासोपाको पहिलो महाधिवेशनबाट सभापतिमा रवि लामिछाने सर्वसम्मत निर्वाचित, अन्य पदहरूमा आज मतदान हुँदै सामाजिक लोकतन्त्र रासोपाको वैचारिक दृष्टिकोण, संविधान संशोधन मार्फत स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारी सहितको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा रासोपा, देशका 11 जिल्लाका 82 स्थानमा बर्ड फ्लू संक्रमण, अत्याधिक गर्मीका कारण नेपालगंजका विद्यालय 3 दिन बन्द, श्रीलंकामा डेंगी नियन्त्रणका लागि सेना परिचालन र विश्वकप फुटबलमा गैराती र आज बिहान सम्पन्न खेलमा पोर्चुगल र क्रोएसिया विजयी, इंग्ल्याण्ड र घाना बीचको खेल बराबरीमा टुंगियो। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।